This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
Good evening, Subasandhya. अनि नमस्कार श्रोताहरू, युवा संसार कार्यक्रमको अर्को एपिसोड लिएर म इन्द्र उपस्थित भइसकेको छु। अबको एक घण्टाको लागि तपाईँलाई साथ दिन तपाईँ रेडियो एडलेड 101.5 मेगाहर्जमा लोकल स्टेशनमा अथवा तरङ्गमा सुन्दै हुनुहुन्छ। 101.5 मेगाहर्जको तरङ्गमा भने तपाईँ अन्तर्राष्ट्रिय अथवा विदेशमा बसेर सुन्दै हुनुहुन्छ भने तपाईँ अनलाइन मार्फत सुन्दै हुनुहुन्छ हामीलाई radio.adelaide.edu.au। मैले आजको कार्यक्रम सुरु गरेँ एउटा निकै मिठो गीतबाट, यश कुमार र जेनिसा केसीको मै राजा तिमी रानी। निकै मिठो नयाँ शैलीको गीत, निकै मिठो गीत तपाईँलाई प्रस्तुत गरेको थियो, लाग्छ तपाईँलाई पनि निकै मन पर्यो होला। आजको कार्यक्रमको बारेमा कुरा गर्दा विशेष रूपमा आज म एकजना विशेष अतिथिसँग गफ गर्ने प्रयास गर्दैछु र उहाँको अतिथिको बाल्यकालको युवा अवस्थाको बारेमा म गफ गर्नेछु। उहाँको बारेमा र उहाँको कथाको बारेमा समय आएपछि ठ्याक्क म भनिहाल्नेछु तपाईँलाई। र आजको कार्यक्रमको अन्य कुराको भने गीत सङ्गीत तपाईँलाई छँदैछन्, सदा चाहिँ युवा गतिविधि पनि छन् र अरू केही सामग्रीहरू पनि लिएर आएको छु म तपाईँलाई। खास गरी जेनेरेसन ग्यापको इस्युमा केही बोल्ने प्रयास गर्ने छु म आज। तर सदा चाहिँ म कार्यक्रम सुरु गर्दैछु युवा गतिविधिबाट। दशकौँ अघि अस्ट्रेलियाको ग्रामीण भेगका युवाले कृषि, व्यापार र राजनीतिमा निकै राम्रो प्रगति गरेका थिए। त्यो स्वर्णिम युगलाई पुनर्जीवन दिने प्रयास फेरि सुरु होला जस्तो देखिँदैछ। यो प्रयासको नेतृत्व रुरल युथ नामक संस्थाले गर्दैछ। सन् 1928 स्थापना भएको सो संस्था विस्तार भएर सन् 2050 र 2060 माफ गर्नुहोला, सन् 1950 र 1960 को दशकमा न्यू साउथ वेल्स राज्यमा मात्र 270 क्लबमा फैलिएको थियो। यसको सदस्य संख्या 1,00,000 को हारामा पुगेको थियो त्यसताका। तर गएको 20 वर्षमा यसको पतन नै भयो। आज यसका जम्मा 4 मात्र क्लब छन्। नर्थ कोस्टको कोराकी र क्योगलमा, साउथ कोस्टको बेगा अनि सिडनीको जेम्स रुस एग्रिकल्चरल कलेजमा। सदस्यता विस्तार र थप क्लबहरूको गठनमा हाल यस क्लबमा रहेका सदस्यहरू लागिपरेका छन्। व्यापार क्षेत्रमा युवाको सहभागिता बढाउन साउदी अरबमा आयोजना गरिएको युथ फाइनेन्सियल डिग्निटी समिट भर्खरै सकिएको छ। SEDCO सेटको होल्डिङ नामको व्यापारिक संस्थाले रियाली फाइनेन्सियल लिटरेसी प्रोग्राम अन्तर्गत आयोजना गरेको सो समिटलाई अपरेसन होप र जेद्दा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको पनि सहयोग रहेको थियो। रियाली फाइनेन्सियल लिटरेसी प्रोग्राम मार्फत सेटको होल्डिङले युवा तथा बालबालिकालाई कसरी आर्थिक गतिविधिमा सामेल हुने, व्यापार व्यवसाय कसरी सुरु गर्ने र आर्थिक रूपले कसरी स्वतन्त्र हुने भन्ने विषयमा तालिमहरू दिने गर्छ। समितमा भाग लिने अधिकांश युवाहरूले व्यापार व्यवसाय सुरु गर्न आवश्यक बिजनेस प्लान नै अहिलेको युवाहरूको लागि आवश्यक रहेको बताए। अमेरिकाको ओक्लाहोमा राज्यमा युवाहरूले धुम्रपान विरुद्ध अभियान सुरु गरेका छन्। उनीहरूले हालै केक बुट्स डे मनाएर युवा साथीहरूलाई चुरोट त्याग्न अनुरोध गरे। तथ्याङ्क अनुसार हरेक दिन 18 वर्ष मुनिका 3200 अमेरिकी युवाले पहिलो पटक चुरोट तान्छन् भने अरू 2100 युवाहरू चाहिँ डेली स्मोकर भन्छन्। यो अभियानले युवाहरूलाई ठूला चुरोट कम्पनीहरूले कसरी मानिसलाई अम्मली बनाउँछन् र त्यसबाट हट्न के उपायहरू उपयुक्त हुन्छन् भन्ने बारे जानकारी दिने गर्छ। राज्यका कैयन ठाउँमा यो अभियानलाई साथ दिँदा स्टुडेन्ट्स वर्किङ एगेन्स्ट टोबेको नाम गरेका क्लबहरू पनि खोलेका छन्। अब नेपालको नेपाली युवाहरूको खबर। अन्द्रा सोबियु अर्थात् अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी केन्द्रीय महासचिव नवीना लामाले युवा विद्यार्थीले मात्र देशको विकास गर्न सक्ने बताएकी छन्। अन्द्रा सोबियु ओर्लाबारी बहुमुखी क्याम्पस कमिटीको 14 क्याम्पस सम्मेलन तथा स्वागत कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै लामाले युवा विद्यार्थीहरू परिवर्तनको आधार भएको बताइन्। यस्तै कार्यक्रममा बोल्दै अनिरा सोभियुका मोरङ अध्यक्ष तथा केन्द्रीय सदस्य भास्कर खनालले अनिरा सोभियु समग्र विद्यार्थीहरूको हक अधिकारका लागि सधैँ ललिरहने बताए। उनले प्रत्येक निर्वाचन क्षेत्रमा गरिब परिवारका छोराछोरी पढ्न एक एकवटा विज्ञान संकायको सामुदायिक उच्च माध्यमिक विद्यालय स्थापना गर्न माग गरिरहेको बताए। नेपालको झापा र मोरङ जिल्लामा जिल्लाका विभिन्न शिविरमा रहेका 1,08,000 भुटानी शरणार्थीमध्ये 90,000 भन्दा बढी धेरैलाई तेस्रो मुलुक पुनस्थापना गरिसकिएको छ। आइओएमले यस पुनस्थापना कार्यक्रम अन्तर्गत विगत 6 वर्षदेखि शरणार्थीलाई तेस्रो मुलुक पठाउँदै आएको थियो। सबैभन्दा धेरै शरणार्थी लिने मुलुक अमेरिका हो। 75,651 जना भुटानी शरणार्थी उक्त देश पुगिसकेका छन्। प्रारम्भमा 1,00,000 को हारारीमा रहेका शरणार्थीको संख्या 2 दशकको अवधिमा 8,000 वृद्धि भएको थियो। नेपाल र भुटान बीच विभिन्न तहमा 1500 चरणमा भएका शरणार्थी समस्या समाधान सम्बन्धी वार्ता असफल भएपछि अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायले मानवीयताका आधारमा आश्रयका निम्ति प्रयास गरेपछि तेस्रो मुलुक पुनस्थापना कार्यक्रम कार्यान्वयन भएको हो। शिविरमा रहेका अधिकांश अझै पनि ससम्मान स्वदेश फर्कन पाउनुपर्ने माग दोहोर्याउँदै आएका छन्। आइफोन आइप्याड जस्तो जस्ता भन्न यो ग्याजेटले प्रसिद्धि बढ्दै गएको बेला भुटानमा आई स्कुल अभियान सुरु भएको छ। इन्ट्रेस्टिङ होइन श्रोताहरू, भुटानको एजुकेसन मिनिस्ट्रीले एरिक्सन इन्डिया प्राइभेट लिमिटेड र भुटान टेलिकम लिमिटेडसित मिलेर यो अभियान सुरु गरेको हो। यो इनिसिएटिभ विश्वभर चलेको कनेक्ट टु लर्न अभियानको एक अङ्ग हो। यसले थोरै शिक्षकले भिडियो कन्फरेन्सिङ टेक्नोलोजी मार्फत धेरै विद्यार्थीलाई पढाउन सक्ने बनाउँछ। इरेक्सनले भिडियो कन्फरेन्सका लागि चाहिने टेक्नोलोजी स्कुलहरूमा उपलब्ध गराएको थियो भने भुटान टेलिकमले हाई स्पिड ब्रडब्यान्ड कनेक्टिभिटी इन्टरनेट उपलब्ध गराएको थियो। श्रोताहरू, आजको लागि युवा गतिविधि यति नै। अर्को साता विश्वभर युवाहरूले के गरिरहेछन् र भुटानमा सामाजिक हिसाबले सामाजिक गतिविधिमा के कस्तो परिवर्तन भइरहेको छ तपाईँलाई हामी हरेक हप्ता अपडेट गराउने गर्छौँ र यो हप्ता पनि तपाईँलाई अपडेट गराएँ। अर्को हप्ता फेरि पनि हामी विश्वभर रहेका अन्य युवा सम्बन्धी समाचारहरू लिएर आउनेछौँ। तबसम्मको लागि अब अर्को प्रस्तुतितर्फ जाने बेला भएको छ। अघि मैले सुरुमा तपाईँलाई भनेको थिएँ आज हामी विशेष रूपमा एकजना अतिथिको पुरानो जीवन कथा सुनाउने प्रयास गर्नेछौँ। युवा उमेरमा उहाँले के गर्नुभयो त उहाँको नाम म भनिहालौँ, डाक्टर चिन्तामणि योगी। सायद तपाईँले सुन्नुभएको होला, गत सालदेखि भुटानी समुदायसँग पनि निकै नजिक रहेर उहाँले यो सांस्कृतिक अभियानका बारेमा भन्न अभियान चलाउँदै आउनुभएको छ। सांस्कृतिक अभियान चलाउँदै आउनुभएको छ र गएको हप्ता अथवा यसै हप्ता गएको बिहिबार चाहिँ उहाँले भुटानी शरणार्थीहरूको कार्यक्रम माफ गर्नुहोला, दक्षिण अस्ट्रेलियामा रहेको भुटानीहरूको वृद्ध वृद्धहरूको कार्यक्रम सिनियर्स ग्यादरिङमा पनि गएर केही बेर सिनियर्सहरू पनि हाम्रो संस्कृति संस्कार र परम्पराको विषयमा एउटा प्रवचन जस्तो पनि दिनुभयो। हिन्दू विद्यापीठ नामक सामाजिक संस्था खोलेर यस अभियानमा लागेका डाक्टर चिन्तामणि योगीसँग मैले उहाँको बाल्यकाल त्यसपछि युवा अवस्थाको बारेमा कुरा गरेको छु। कुरा गरेको उहाँसँगको इन्टरभ्यूको पहिलो अंश तपाईँलाई म सुनाउँदैछु अहिलेलाई। तपाईँको गाउँबाट सुरु गरौँ, कस्तो गाउँमा जन्मिनुभयो, कहाँ जन्मिनुभयो र पारिवारिक वातावरण कस्तो थियो जन्मदाखेरिको?
धन्यवाद इन्द्रजी। राप्ती अञ्चल दाङ जिल्ला साना गाउँ पर्सा, किसानको परिवार, सङ्घर्षको जीवन, घाँस पनि काट्न जाने हो, दाउरा पनि चिर्न जाने हो, भारी पनि बोक्न जाने हो, तर तत्पश्चात पनि गाउँमा बस्दा ईश्वरीय कृपा, आमा बुवाको आशीर्वाद, पारिवारिक संस्कार, आमा बुवा भनेका के हुन्, कसरी ढोक्नुपर्छ, कसरी खुट्टा च्याप्नुपर्छ, कसरी आमा बुवाको सेवा गर्नुपर्छ, कसरी पाहुनाहरूको सेवा गर्नुपर्छ भने त्यो सुसंस्कार पाउने मैले सौभाग्य पाएँ। त्यसले गर्दा आई फिल भेरी मच ब्लेस्ड। आई एम बोर्न इन सच काइन्ड अफ फ्यामिली हुच इज सच ए ग्रेट हाई मोरल भ्याल्युज, ह्युमन भ्याल्युज, इन दि डिफिकल्टिज अल्सो, इन दि हार्डसिप अल्सो, वी ट्राइङ टु सेयर विथ इच अदर, वी ट्राइङ टु होल्ड ह्यान्ड्स अफ इच अदर। त्यस कारण चाहिँ सफरिङ इज नट सफरिङ इफ यु नो स्माइलिङ, सफरिङ इज नट अ सफरिङ इफ यु नो सर्भिङ, सफरिङ इज नट सफरिङ इफ यु क्यान गेट द राइट मिनिङ थ्रु द सफरिङ। त्यसरी हुर्केको बडा मजा लाग्छ र भाग्यमा नै ठान्छु कि जीवनको त्यो क्षणमा दुःखलाई पनि टेस्ट गर्ने मौका मिल्यो। घाँस काट्दा दाउरा चिर्दा पनि गीत गाउने र भजन गाउने कला सिकियो, खेतमा बारीमा काम गर्ने बेलामा पनि एकअर्कासँग हातेमालो गर्नुपर्छ है भन्ने चेतनाको त्यो ज्ञान, त्यो चेतनाको अनुभूति अथवा त्यस्तो संस्कारको त्यो बिउ त्यो बेला रोप्ने मौका मिल्यो. आई फिल सो मच ब्लेस्ड.
जस्तै पनि तपाईँले संस्कारको कुरो गर्नुमा, जस्तो बाबुआमा अथवा बुवामा त्यो संस्कारबाट हुर्क्यो, राम्रो संस्कार सिक्ने मौका पायो. जस्तै भने त्यतिखेरको तपाईँको पालाको संस्कारमा चाहिँ तपाईँ यङ हुँदाखेरिको बडा मान्छेलाई अथवा ठुला मान्छेलाई भेट्दाखेरि कसरी गर्ने ग्रिटिङ्सहरू अथवा बोलीचाली कस्तो हुनुपर्थ्यो, उनीहरूको अगाडि बोल्दाखेरि अथवा उनीहरूको प्रश्नको उत्तर दिँदा कस्तो हुनुपर्थ्यो? त्यस्तो
हेर्नुहोस्, एउटा हिन्दीमा भनाइ छ, संस्कार से संसार बनता है. अहिलेको समाजमा शिक्षा र सिप हामीले समाजबाट, स्कुलबाट, कलेजबाट, युनिभर्सिटीबाट पाउँछौँ. तर जीवनको दौडमा अन्तिम जित शिक्षा र सिपले हुँदैन, संस्कारले हुन्छ. इन एभ्री स्टिफ टर्निङ अफ लाइफ यु विल बी गाइडेड नट बाई एजुकेसन, नट बाई स्किल्स, नट बाई ट्रेनिङ, बट बाई ओन्ली भेल्युज. र त्यसमा नै म साह्रै भाग्यमान सम्झिन्छु हामीले त्यो संस्कार पायौँ. र त्यो संस्कार भनेको दिनभरि काम गरिसकेपछि साँझको बेलामा बुवा आमाको खुट्टा च्याप्ने, एउटा खुट्टा हामीले मैले च्याप्ने, एउटा खुट्टा दाइले अथवा भाइले च्याप्ने, त्यो बेलामा तेल लगाइदिने, त्यो बेलामा बुवाले कथा सुनाउने. द बेस्ट स्टोरिज अफ माई लाइफ विच आई हेभ हर्ड द्याट इज अल फ्रम माई फादर. र बुवा बडा दार्शनिक हुनुहुन्थ्यो, बडा मलाई गौरव जाग्छ. हामी फेरि जमिनदारी परम्पराको मान्छे, कुनै बेलामा बुवाका धेरै मौजाहरू थिए हामीले सुनेको, दुईवटा तिनवटा मौजा थिए अरे भने पनि हामीले सुन्यौँ.
मौजा नै के हो?
मौजा भनेको एक प्रकारले गाउँभन्दा पनि ठुलो, यानि कि बुवा त्यति धनी हुनुहुन्थ्यो कुनै बेलामा.
त्यो के हो? त्यतिखेरको
जमिनदार. तर तत्पश्चात फेरि ठुलो परिवार, बुवाको दानी वृत्ति, बुवाको सङ्ग्रह गर्ने वृत्ति नभएको, सबैलाई हेर्नुपर्छ, सबैलाई बाँड्नुपर्छ, सबैलाई सहयोग गर्नुपर्छ भन्ने वृत्ति भएको. पछि फेरि सिँचाइका समस्या, अरू समस्याले गर्दा, अनि पछि केही फेरि आर्थिक समस्याहरू थपिँदै पनि गए. त्यसले गर्दा बुवाको एउटा अनौठो स्वभाव, कहिलेकाहीँ आफ्नै बुवाको बारेमा धेरै भन्दा सङ्कोच पनि मलाई लाग्छ. तर तत्पश्चात पनि वाट आई फिल द क्यारेक्टर अफ लाइक जनक,
तर तपाईँ
राजर्षी जनक, एकातिर चाहिँ राजा, अर्कोतिर ऋषि.
ऋषि
बुवा एकातिर जमिनदार, एकातिर किसान, एकातिर सम्पत्ति सबै छ, अर्कोतिर एकदमै साधु स्वभाव. त्यसकारण चाहिँ मैले सरिता कुरा काटेकिन, त्यसकारण चाहिँ हामीले दर्शन अथवा गीताको भाषामा ज्ञान योग बुवाबाट सिक्यौँ, र भक्ति योग अथवा प्रेम योग आमाबाट सिक्यौँ. बेस्ट च्यान्टिङ, बेस्ट प्रेयर्स, भजन कीर्तन. अहिले त कस्तो लाग्छ इन्द्रजी, नसा नसामा कोष कोषमा आमाको भजन छ. र त्यो बेलामा जवानीमा भोक लागे हुन्थ्यो, थका लागे हुन्थ्यो, काम गरेर आइसके छिटो खाना पाए हुन्थ्यो भन्ने लाग्थ्यो, आमाले भजन मात्र गर्नुहुन्छ, टाइमली खाना दिनुहुन्न, अथवा भजन गाउने उहाँको बानीले गर्दा खाना पनि हामीलाई धेरै प्रकारको परिकार पकाउनुहुन्न भने जस्तो मन लाग्थ्यो. किनकि बचपनमा त्यस्तो स्वभाव पनि हुन्छ, खाने मन लाग्छ, राम्रो लगाउनु मन लाग्छ. त अहिले त्यो लाइफलाई मैले फेरि त्यो रिभाइज गर्दा, ओहो, अहिले त्यो जिनमा, त्यो कोष कोषमा त्यही आमाको सङ्गीत, त्यही आमाको भक्ति, त्यही आमाको प्रेम भरिएको जस्तो लाग्छ मलाई. त्यही भएर मलाई के लाग्छ भने ज्ञान योग बुवाबाट, भक्ति योग आमाबाट, र त्यसमा पछि हामीहरूले कर्मयोगको फ्युजन गरेर यो त्रिवेणीको रूपमा आफ्नो जीवन चलाएको जस्तो मलाई लाग्छ.
धनी मान्छेको चाहिँ परिवारमा जन्मेर भने संस्कार, त्यस्तो परिवारमा जन्मिने मानिसहरूको संस्कार त अलिकति घमण्डी खालको, अलिकति मयु भन्ने खालको, अलिकति अरूलाई सानो ठान्ने, आफूलाई ठुलो ठान्ने, त्यो संस्कार बिल्डअप हुन्छ नि. तपाईँले त्यो संस्कार कसरी लिन सक्नु भएन?
इन्द्रजी धन्यवाद, तपाईँले बडा राम्रो मार्मिक प्रश्न छोइदिनु भयो. भगवान्ले हामीलाई दुवै कुराको टेस्ट दिए, एकातिर बुवाको जमिनदारी प्रथा, बुवाको ठुलो सम्पत्ति धन दौलत, बुवाको ठुलो सानमान, बुवालाई पर्सा बाबा भन्ने चलन थियो. पर्सा भनेको हाम्रो गाउँको नाम. हामी बाटोघाटो हिँड्ने बेलामा कहिलेकाहीँ को हो भन्दा पर्सा बाबाको छोरा भन्ने बित्तिकै मान्छेको हामीपट्टि हेर्ने जुन उत्साह हो त्यो उत्साह नै फरक हुन्थ्यो, उनले गर्ने व्यवहारै फरक पर्थ्यो. अब अहिले पो पपुलेसन ठुलो भयो, कसले कसलाई सोध्दैन, पहिले पहिले कसको छोरा हो, कुन खानदानको, कहाँको हो, कुन गाउँको भन्ने कुरा ठुलो महत्त्व राख्थ्यो. त्यो बेलामा हामीले पर्सा बाबाको छोरा भन्ने बित्तिकै बाटोघाटो हिँड्ने बेला बास राम्रो पाइन्थ्यो, खाना राम्रो पाइन्थ्यो, होइन? यस्तो अनेकको कुरामा हामीले पाउनुपर्ने सम्मान, प्रेम र सेवा पनि पाउने गर्थ्यौँ. तर फेरि भगवान्ले एउटा अर्को कृपा पनि गरे. केही वर्ष चाहिँ हामीले एउटा क्राइसिस भोग्नु पर्यो. त्यसको पछाडि केही कारण छन्, जमिनदारी हुँदाहुँदै पनि, आफ्नो जग्गा प्रशस्त हुँदाहुँदै पनि एउटा क्राइसिस एउटा हुन्छ नि, कहिलेकाहीँ फिनान्सियल क्राइसिस, घरमा त्यस्तै अवस्था आयो. त्यो बेलामा हामी सबै भाइ बहिनीले, मलाई टक्कै याद छैन, हुनसक्छ करिब करिब हामीले पाँच सात वर्ष अथवा बढीमा आठ वर्ष हामीले खेतमा बारीमा काम गर्ने पुरै मौका पायौँ. पुरै मौका भनेको पुरै
लागि परेर
लागि परेरै बिहान उठ्ने बित्तिकै त्यो आँखा नमिच्दै पनि काममा जानुपर्ने
स्थिति आयो.
त्यो स्थिति आयो जबकि आफ्नो जमिनदारी यथावत छ. त्यो चाहिँ म त छक्क पर्छु इन्द्रजी त्यो सिन सम्झिँदा. इट वाज अल प्लान्ड बाई गड, इट वाज अल डिजाइन बाई गड, इट वाज अल ब्लेसिङ अफ गड. हामीले अचानक एउटा यस्तो क्राइसिस त्यहाँ त्यो काल्पनिक तरिकाले त्यो क्राइसिस क्रिएट भयो अनि त्यो क्रिएट हुने बित्तिकै हामी अचानक उयो के अरे भगवान रामलाई त भोलि बिहान त अयोध्याको राजा भन्ने भने त उहाँ चौध वर्ष जुन वनवास जानु पर्यो भने जस्तै.
कस्तो काल्पनिक भनेको चाहिँ कसरी?
एउटा त्यो काल्पनिक टाइपले त्यो आयो कि अचानक अनएक्सपेक्टेड के त्यो यथार्थमा हाम्रो लागि नहुनुपर्ने थियो. अब त्यो आन्तरिक पारिवारिक कारणमा धेरै लामोमा नजाउँ तर भगवान्ले त्यस्तो अवस्था सिर्जना गरिदिए. सिर्जना गरिदिएपछि हामी सबै भाइहरू बहिनीहरू अचानक हामी चाहिँ खेतमा बारीमा
लाग्नु
पर्यो. त्यो चाहिँ अहिले सम्झिँदा बाप रे बाप भगवान्ले त्यो कस्तो कृपा गरेका रहेछन्. सायद हामीले त्यो बेला त्यो गाई गोरु नचराएको भए, त्यो बेला चाहिँ खेतमा बारीमा काम नगरेको भए म त साँच्चैकै त्यो क्षणलाई आशीर्वादको क्षण मान्छु. हिन्दीमा एउटा भनाइ छ इन्द्रजी, जिसने अपने जीवन में बुरे दिन नहीं देखे अच्छे दिनों में भी परेशान रहता है. हामीलाई त्यो पाँच वर्षदेखि आठ वर्षको जुन हामीले सङ्घर्ष गर्यो त्यसमा मैले मेरो खेरि करिब बढी चार वर्ष गरेँ. अरू भाइले बहिनीले दाइ दिदीले भन्दा नि बढी बढी हामी भाइहरू बहिनीहरू पऱ्यो कि दाइ दिदीहरू उम्किसकेका थिए, कोही कता गइसकेका थिए, कोही कता गइसकेका थिए. तर हामीले चाहिँ त्यो क्षणलाई मजाले त्यो टेस्ट गर्ने मौका पायौँ. त्यसले हामीहरूको त्यो जगलाई साह्रै बलियो बनायो. त्यसका लागि पनि हामी आमा बुवाप्रति कृतज्ञ छौँ. र भगवान्ले त्यस्तो खालको एउटा परिस्थिति सिर्जना गरिदिएकोमा उही बालकृष्ण सङ्घको भाषामा दुखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे.
तपाईँ त्यो युवा उमेरमा हुँदाखेरि युवा उमेरमा चाहिँ एउटा सोख चल्छ, एउटा रहर जाँगर हुन्छ नि भौतिकवादी भन्ने, सुख सयालमा भोग सुख सयाल भोग्ने, नयाँ कुरो ला राम्रो लाउनु राम्रो खाउँ भन्ने खालको, त्यो दुःख गर्नुपर्ने अनि अलिकति आशिक हुनुपर्ने त्यो मन लाग्दैन त्यतातिर? त्यो उमेरमा तपाईँलाई केले तान्यो अलिकति धर्म गर्नुतिर, आस्तिकतिर, आस्थातिर?
मेरो चाहिँ अलिकति लाइफ अलिकति फास्ट गयो. मलाई सबै कुरा लाग्यो तर फिल्ममा त्यो फास्ट फर्वर्ड गर्छ नि, कहिले कहीँ तिन घन्टाको फिल्म एक घन्टा हेर्छन् नि. मेरो अलिकति फास्ट फर्वर्ड भयो. फास्ट फर्वर्ड कसरी भयो भने कि मैले वास्तवमा फेरि गुरुकुलमा पढेको दिल्लीमा. म सात वर्षको उमेरमा दिल्ली गएँ र सात वर्षको उमेर दिल्ली जाने बेलामा दुई दिन त पैदल हिँड्नु पर्थ्यो दाङबाट, पछि बस ट्रेनिङ गराउँदा चार दिन लाग्थ्यो दिल्ली पुग्न. गुरुकुलमा पढेँ आठ वर्ष. त्यहाँ गुरुकुलमा पढ्दा पनि अत्यन्तै दुःख थियो, अत्यन्तै दुःख सङ्घर्षपूर्ण क्षण थियो. तर तत्पश्चात पनि फेरि गुरुकुलको पढाइमा सर्वोत्तम विद्यार्थीमा जहिले पनि मेरै नाम आउँथ्यो. र सरप्राइजिङली त्यहाँ पनि लामा कहानी छन्. सरप्राइजिङली म चाहिँ मेरो क्लासमा चार वर्ष अगाडि थिएँ, यानि कि जुन बेला म आठमा पढ्नुपर्ने थियो एक्जाम्पल गर्ने, म बाह्र क्लासमा पढ्दै थिएँ भन्ने
उमेरको हिसाबले.
उमेरको हिसाबले संस्कृतमा त्यसलाई प्रथमा भन्छ, पूर्व मध्यमा भन्छ, उत्तर मध्यमा भन्छ. यानि कि म एक प्रकारले अर्को भाषा भन्नुपर्दा म चाहिँ एक प्रकारले पाँचमा पढ्नुपर्ने बेलामा म चाहिँ कक्षा नौमा पढिराखेको थिएँ भन्ने मानौँ. यानि कि म करिब चार क्लास मेरो चाहिँ त्यो के भनौँ त्यसलाई अपग्रेडिङ होइन जस्तो मेरो थियो नम्बर वान. अनि तत्पश्चात जब म नेपाल आएँ, नेपाल आएको बेलामा त्यो मैले क्राइसिस भोग्ने मौका पाएँ, अलिकति जमिनदारीको स्वाद पनि मैले पाएँ. त्यस तत्पश्चात फेरि चाहिँ करिब म छ वर्ष दाङमा बसेँ अनि त्यसपछि त्यो सङ्घर्षको क्षण पनि मैले पाएँ. यानि कि दुई वर्ष जमिनदारीको आनन्द, चार वर्ष चाहिँ खेतीबारीको आनन्द, दुवै आनन्द मैले भोग्ने मौका पाएँ. अनि त्यो बेलामा तपाईँले भनेको जस्तो ड्रिम त्यही हुन्थ्यो, एकपटक फेरि पेटभरि खान पाए क्या मजा हुन्थ्यो, एकपल्ट फेरि सुकिलो लुगा लगाएर चट्ट बजार घुम्न जान पाए क्या हुन्थ्यो भन्ने त्यो रहर चाहिँ भइराख्ने. राम्रो लुगा लगाएका, राम्रो खाना खाएका मान्छे देखेपछि त्यो बेलामा दाङमा रहर उत्सुकता कौतूहल को होला के हो कहाँबाट आयो किन आयो भन्ने भइराख्यो. तर त्यो पनि एकदमै फेरि फास्ट फर्वर्ड भयो. म एक्काइस वर्षको उमेरमा काठमाडौँ आएँ र एक्काइस वर्षको उमेर काठमाडौँ आउने बेलामा इभन स्लाइटली लेस देन एक्काइस काठमाडौँ आएको बेलामा, काठमाडौँ आएको मोटामोटी दुई वर्ष तिन वर्षपछि, दुई महिना तिन महिनापछि आई डिसाइडेड आई एम गोइङ टु बी अ भोलन्टियर. यस्तो संस्कृत जस्तो अमर विद्या मैले पढेको छु, मैले संस्कृतमा आचार्य गरेँ. आई मस्ट नट सेल माई नलेज, विजडम इज नेभर सोल्ड. आमा बुवाले यस्तो राम्रो ज्ञान मलाई दिनुभयो, मलाई संस्कृत पढाउनु भयो र यस्तो संस्कृतलाई महान विद्यालय, अमर विद्यालय, देव विद्यालय म चाहिँ जागिरी विद्या बनाउँदिनँ. जबकि त्यो बेलामा घरमा क्राइसिस थियो, भाइहरू बहिनीहरूको सबैको आशा थियो, दाइले चाहिँ काठमाडौँ गइसकेको छ, अब दाइले अब पैसा कमाउँछ हामीलाई हेर्छ भन्दा भन्दै मैले सबै कुरा त्याग गरेँ। म समाजसेवामा लागेँ, यानि कि म 21 वर्षको उमेरमा आई बिकम द प्रिन्सिपल अफ हिन्दू विद्यापीठ नेपाल। 15 बच्चा लिएर मैले हिन्दू विद्यापीठ नेपाल सुरु गरेँ, र त्यो हिन्दू विद्यापीठ नेपालको आज करिब 29 वर्ष हुन लाग्यो। आज हामीसँग 3 हिन्दू विद्यापीठ छन्, आज हामीसँग 1500 बच्चाहरू छन्। र त्यो बेलामा म एराउन्ड 21 र 22 बिचमा थिएँ स्कुल सुरु हुँदा। त्यो बेलामा नेचुरली खाउँ खाउँ लाउलाउको उमेर थियो, अनेक प्रकारका रहर थिए, पैसा कमाउने यो गर्ने त्यो गर्ने, होइन म भोलिन्टियर हुन्छु, मेरो कमाइ कदा केही छैन, मेरो तलब छैन, मैले आफूले स्थापना गरेको स्कुल हो, मातृभूमि सेवक सङ्घ भन्ने संस्थाले आह्वान गर्यो, सबै साथीहरू त्यसमा लाग्नुभयो, हाम्रो टिम बन्यो, र मैले चाहिँ प्रिन्सिपलको रूपमा, फाउन्डिङ प्रिन्सिपलको रूपमा मैले दायित्व लिएँ, र मैले सारा जीवन चाहिँ मैले सेवामा समर्पित गरेँ। त्यसले गर्दा चाहिँ लाने लगाउने खाने रहरहरू त्यो क्रमशः आफै सेलाएर गए, नेचुरली सेलाएर गए मैले भन्न चाहन्छु। म मैले त्यसलाई अनावश्यक दमन पनि गर्नु परेन, खाने रहर
जिम्मेवारी बढी भएकोले गर्दाखेरि
खाने रहर भन्दा पनि लगाउने रहर भन्दा पनि केही गर्ने रहर, केही बन्ने रहर, केही देखाउने रहर,
केही
दिने रहर, त्यो रहरको त्यो ग्रेड नै फरक पऱ्यो के। त्यसपछि त्यो सानोतिर कुरा त आफै त्यो नेचुरली हराएर गयो।
श्रोताहरू, तपाईँ अहिले रेडियो एडलेट 101.5 मेगाहर्जमा सुन्दै हुनुहुन्छ भने अनलाइन मार्फत हामीलाई सुन्दै हुनुहुन्छ, युवा संसार कार्यक्रम अनलाइनमा सुन्नुहुन्छ रेडियो .edu.edu.au मार्फत। तपाईँ हामीलाई सम्पर्क गर्ने चाहनुहुन्छ भने हाम्रो फेसबुक मार्फत पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, अथवा हाम्रो इमेल एड्रेस हो yuva.sansar@hotmail.com। त्यस अघि योभन्दा अगाडि तपाईँ सुन्दै हुनुहुन्थ्यो डाक्टर चिन्तामणि योगीसँगको छोटो अन्तर्वार्ता। अब तपाईँलाई मैले अघि सुरु भनेको थिएँ, म एउटा इन्ट्रेस्टिङ के भन्नु खुराक पनि लिएर आएको छु यहाँनिर। यो हो जेनेरेसन ग्यापको विषयमा, जेनेरेसन ग्यापको बारेमा पनि म थोरै जानकारी तपाईँलाई तपाईँहरूमा पनि दिने प्रयास गर्दैछु। छोराछोरीको गुनासो हुन्छ बाबुआमा कुरा बुझ्दैनन्, र बाबुआमाको गुनासो हुन्छ छोराछोरी टेर्दै टेर्दैनन्। सायद हामीले पनि यो धेरै देखेका छौँ, भएका छौँ र सुनेका पनि छौँ। यसै पनि पुस्ताको बिच, दुईवटा पुस्ताको बिच थुप्रै भिन्नता हुन्छन्। उनीहरूको लवाई खवाई मिल्दैन, विचार मिल्दैन, मनोविज्ञान मिल्दैन, साइकोलोजी मिल्दैन, जिउने तरिका पनि मिल्दैन। जेनेरेसन ग्याप यसैलाई भनिन्छ, अर्थात् नेपालीमा भनिन्छ पुस्तान्तर। पुस्तान्तरले सन्तान र अभिभावकको सम्बन्धमा खाडल उत्पन्न गरेको छ। छोराछोरी आमा बाबुले अनावश्यक हस्तक्षेप गरेको गरेकोमा असन्तुष्ट छन् भने बाबुमा चाहिँ छोराछोरी बिग्रेलान् भनेर चिन्तित छन्। सम्बन्धको यो दूरीलाई एकपटक हेर्ने प्रयास गरौँ। अङ्ग्रेजी गायक क्याट स्टेभेन्सको गीत तपाईँले सुन्नुभएको होला, एउटा गीत छ फादर एन्ड सन्स भन्ने, जसमा चाहिँ गीतमा चाहिँ छोरा आफ्नो दुनियाँ आफै बनाउन खोज्छ भने बाबु चाहिँ छोरालाई जे छ त्यही ठिक छ, दुनियाँ बनाउनु पर्दैन तैँले, घरमा बस, मैले जे गरेँ तैँले पनि त्यही गर भनेर अराउने गर्छ। बाबु छोरा बिचको यो मनमुटाव वा दुई पुस्ताविदको भन्नु डिफ्रेन्सेसलाई चाहिँ गीतले समेटिएको छ। स्टेभेन्सले सन् 1970 लेखेको यो गीतको सान्दर्भिकता अहिले पनि त्यस्तै नै देखिन्छ, हामी देख्छौँ। हामी अभिभावक र छोराछोरी बिच पुस्ता सधैँभरि मनमुटाव हुन्छ नै, यो स्वाभाविक कुरो हो, बाउन्ड टु ह्यापन भनिन्छ नि, हामी हुनै पर्ने थियो यो है, त्यस्तै चिज यो हुन्छ नै, त्यो हुँदैन अथवा नहोस् भनेर पनि साध्य नै छैन होइन। बाबुआमाले बोलेको अथवा भनेको छोराछोरीको लागि खचखच गरेको हुन्छ होइन, जस्तो भने के खाइस्, कहाँ गइस्, कता गइस्, किन आइनस् टाइममा, कोसँग घुम्न गइस्, यी कुराहरू बाबुआमाले सोधिरहन्छन्। छोराछोरीको लागि यो कचकच गरेको हुन्छ होइन, बाबुआमा चाहिँ नबुझेको होइन, बाबुआमाले चाहिँ छोराछोरीले आफ्नो कुरो नबुझेको, आफूले भन्न खोजेको काम नगरेको मा गुनासो गर्छन् होइन, यो गर भन्दा पनि मान्दैन, ऊ गर भन्दा पनि मान्दैन, यसो गर भन्दा पनि छैन, उसो गर भन्दा पनि छैन, आफूले भनेको चाहिँ कुनै पनि टेर्दैनन्, एकदम अटेरी भइसकेका छन् छोराछोरी भन्ने चाहिँ बाबुआमालाई लाग्छ। बाबुआमा र छोराछोरी बिच कम्युनिकेसन ग्याप हुनसाथ यी यो दुई पुस्ता बिचमा एकअर्काबाट टाढिँदै जाने सम्भावना बढ्छ। जुन चाहिँ कारणले भए पनि अभिभावक र छोराछोरी बिचमा संवाद कम भयो भने सम्बन्धमा क्रमशः खाडल आउन थाल्छ अथवा डिफ्रेन्सेस गहिरो हुँदै जान्छ होइन. यस्तो हुने सम्भावनाले पारिवारिक के भन्ने परिवारमा पनि एउटा ग्याप ल्याइदिन्छ, परिवारमा डिफ्रेन्स ल्याइदिन्छ, त्यसले परिवारलाई राम्रो गर्दैन. तर पनि कतिपय अवस्थामा हामी बाबुआमा अथवा अभिभावक पोजिटिभ पनि भेटिन्छन् होइन. हाम्रो सामाजिक संरचनाले नै परिवारका युवा भन्न युवा सदस्यलाई चाहिँ नियन्त्रणमा राख्न खोजेको देखिन्छ, किनभने सबै कुरो ठुला बडाले गर्नुपर्छ भन्ने देखिन्छ. हामी कहाँ हेड अफ द फ्यामिली नै पुरै परिवारको जिम्मा लिँदैन चलन छ होइन. हेड अफ द फ्यामिली को हो भनेर सोध्ने चलन छ, अथवा हेड अफ द फ्यामिलीले नै सबै थोक निर्णय गर्ने, सबै थियो अरण खटन गर्ने, यता गर्ने उता गर्ने, सबै उनले गर्नेछ. जिम्मा लिने मान्छेसँग शक्तिको घमण्ड हुन्छ नि है. सबै थोक जिम्मा लिएपछि म पनि ठिक छु, ऊ पनि ठिक छ. ऊ परिवारका साना सदस्यमाथि खटन पटन गर्न थाल्छ. अहिलेका साना सदस्यले सदस्य डरले थुरथुर हुने खालका छैनन् होइन, रिभोल्ट गरिहाल्छन्, समस्या त्यसपछि सुरु हुन्छ होइन. ठुलाबडालाई यसो गर उसो गर भनेको मन पर्दैन अहिलेका यङ मान्छेहरूलाई, त्यसबाट चाहिँ समस्या सुरु हुन्छ. श्रोताहरू म फेरि बिचमा आउनेछु, अहिलेलाई फेरि तपाईँलाई अर्को गीत सुनाउने प्रयास गर्दैछु म. सन्तोष अधिकारीको स्वरमा मज्जा छुट्टै.
लुकी लुकी करके नजर लाउनु पो मजा छुट्टै गुदुली साज पारी भेट्न आउनु पो मजा छुट्टै मजा छुट्टै
लुकी लुकी करके नजर लाउनु को मजा छुट्टै आइतबार 5:30 बजे युवा संसार कार्यक्रम सुन्नुको मजा छुट्टै श्रोताहरू सन्तोष अधिकारीको निकै मिठो गजल तपाईँलाई मैले सुनाएँ आजको बसाइमा तपाईँलाई म अघि जेनेरेसन ग्यापको बारेमा कुरा गर्दै थिएँ जेनेरेसन ग्यापका कारणहरू के कारणले गर्दाखेरि जेनेरेसन ग्याप हुनसक्छ भन्ने विषयमा मैले केही कुरा राखेँ तपाईँलाई जेनेरेसन ग्याप घटाउने प्रयासहरू पनि हुनसक्छन् कम गर्ने प्रयासहरू पनि गर्न सकिन्छ के गर्न सकिन्छ भन्ने तर्फ म एक दुईवटा कुरा म तपाईँलाई भन्न सक्छु निर्मूल गर्न त सकिँदैन जेनेरेसन ग्याप तर घटाउन भने सकिन्छ पुरै समान रूपमा 18 वर्षको एकजना युवा युवती र 70 वर्षको हजुरआमा अथवा हजुरबाबा बिचको समानता विचारमा समानता गराइमा समानता अथवा भन्न सोचाइमा समानता फरक त हुन्छ नै त्यो पुरै हटाउन सकिँदैन पुरै निर्मूल गर्न सकिँदैन त्यसलाई तर कम गर्न सकिन्छ यसका लागि बाबुआमाले नै भूमिका खेल्नुपर्छ अमेरिकामा कुनै पनि बेला जेनेरेसन ग्यापको समस्या थियो तर त्यो अहिले क्रमशः घट्दै गएको छ किनभने अमेरिकीहरू यति बेला फ्यामिली भ्यालु बुझ्न थालेका छन् जतिसुकै व्यस्त भए पनि दिनको एक समय र हप्ताको एक दिन परिवारलाई छुट्याउनुपर्छ त्यो भनेको चाहिँ परिवार बाबुआमाले मात्रै होइन छोराछोरीले पनि परिवारसँग सँगै हप्ताको एक दिन कमसेकम परिवारसँगै बसेर घुलमिली हुने एकअर्का कुरा सुन्ने होइन एकअर्कालाई सुझाव सल्लाह दिने ती कुराहरू गर्न सक्यो भने दुई पुस्ताको बिचको जेनेरेसन ग्याप भनिन्छ नि त्यसलाई निकै घटाउन सकिन्छ यो अन्तर पुस्ता शिक्षा अथवा भनौँ जेनेरेसन एजुकेसन भनिन्छ इन्टर जेनेरेसन एजुकेसनले पनि निकै घटाउन सकिन्छ जेनेरेसन ग्याप यो शिक्षा स्कुल स्तरदेखि लागू गराउनेदेखि एउटा पुस्ताले अर्को पुस्ताबारेमा पनि जान्ने अवसर पाउँछ यसो गर्दा एकले अर्कालाई गर्नुपर्ने व्यवहारबारे ज्ञान हुन्छ र यदि गर्न नसके अबका भनौँ अभिभावक चरण चुरुङ जस्ता हुन्छन् जो चाहिँ बच्चा जन्माउँछ गुण राखेर हुर्काउँछ तर गुणबाट भन्नु पखेर ठ्याक्क लागेपछि बाबुआमाले केही गर्न सक्दैन उडेर गइहाल्छन् चराचुरुङ त्यस्तो अवस्था हुनसक्छ बाबुआमाको कतिपय पात्रमा बाबुआमाले मात्रै होइन यो यङ पिपलहरूले अथवा यङ हामी यङ पिपलहरूले पनि गल्ती गर्ने सिर्जना हुन्छ समस्याहरू आउन सक्छन् हामी कोही बेला दोषी हौँ कि भन्ने खालको पनि हेर्नुपर्छ मोबाइल र ल्यापटप भएपछि हामीलाई केही पनि चाहिँदैन त्यसमै दिनभरि गोत्लिरहन्छौँ हामीलाई बाबुआमा चाहिँदैन आफ्ना आफन्तहरू चाहिँदैन को आइरहेछ घरमा को गइरहेको छ त्यो खोजनीति गर्दैनौँ त्यसले पनि धेरै मात्रामा भन्न समस्या ल्याउने गर्छ त्यो हामीले काम गऱ्यौँ र मोबाइल र ल्यापटप अथवा कम्प्युटर मात्रै होइन हाम्रो संसार परिवार पनि छ आफन्तजनहरू पनि छन् साथीसङ्गीहरू पनि छन् र आफूभन्दा ठुला मानिसहरू पनि छन् आफूभन्दा मसिनाहरू पनि छन् त्यतिसँग हेलमेल हुनुपर्छ भन्ने खालको भावना हामी यङ मान्छेहरूमा जाग्दै गयो भने त्यसले जेनेरेसन ग्याप घटाउन निकै मद्दत गर्छ मसँग धेरै सामग्री थियो जेनेरेसन ग्यापको विषयमा तपाईँलाई म धेरै जानकारी दिने प्रयास गर्नेछु अब फेरि अर्को इन्टरभ्यूको दोस्रो भाग सुन्ने बेला भएको छ त्यसपछि समय रहेछ भने तपाईँलाई म अरू जेनेरेसन ग्यापका र समस्या समाधानका विषयमा थप जानकारी दिने प्रयास गर्नेछु अहिले चाहिँ चिन्तामणि योगीसँग गरिएको अर्को अन्तर्वार्ताको दोस्रो भाग
तपाईँ गाउँमा हुँदाखेरि पढिसकेर दिल्लीबाट पढिसकेर गाउँ फर्किँदाखेरि त्यो उमेरमा चाहिँ तपाईँको मित्रता गाउँको साथीभाइहरू कसलाई सम्झ कस्तो सम्झिनुहुन्छ कस्तो कस्तो थियो साथीहरू
त्यो चाहिँ मेरो अलिकति गाह्रो पार्ट छ साथीहरूको मित्रताको किनकि जस बेला म दिल्ली गएँ त्यो बेला मेरो जम्मा 7 वर्षको उमेर थियो दिल्ली जाने बेला पनि वास्तवमा दिल्ली जाने हिँडेको होइन दिल्लीमा गुरुकुल थियो त्यो गुरुकुलको लागि विद्यार्थी चाहिएको दाङके एकजना गुरु त्यहाँ हुनुहुन्थ्यो उहाँ गुरुले चाहिँ विद्यार्थी पनि चाहिएको फेरि यहाँका विद्यार्थीले संस्कृत पढ्छन् उहाँ गुरु संस्कृतप्रतिको प्रेमी मान्छे उहाँलाई पनि यिनी सबैले दाङका मान्छेले पनि संस्कृत जस्तो राम्रो कुरा पढ्नु भनेर उहाँले केही विद्यार्थी लिएर जान खोज्नुभयो त्यहाँ हाम्रो दाई पनि जानुभयो र अरू पनि गाउँका इष्टमित्रहरू पनि गए त्यो बेलामा मेरो कथाले के भन्छ भने मलाई खास याद पनि छैन म पनि खुब रोएर जान्छु भनेर जिद्दी गरेर म जान्छु भनेर अनि सबैले रोकेर नजा त सानो छस् तैँले नजा पछि गएस् भन्ने कुरा गरे अरे तर अब 7 वर्षको मान्छे म साह्रै कराएँ साह्रै होइन म जान्छु भनेपछि दिल्ली भनेपछि दिक्क भन्नुलाई जा तँ पनि भन भनेर असाध्य बेलामा जात पनि भन्ने बेलामा बुवाको आमाको सबैको भनाइ चाहिँ जाला अलिकति हिँड्दा अलिक थाकिन्छ फर्किहाल्छ त्यो थियो तर अब इतिहास कस्तो बनेको दुई दिन टक्रक्कै हिँडेर खुट्टा सुन्नाउँदै हिँडेर बस चढ्दै ट्रेन चढ्दै त्यो ग्रुपसँग म दिल्ली नै पुगेँ
सात वर्षको
जब त्यो बेलामा हामीहरूको यो दाङ देउखुरी भन्ने छ वास्तवमा दाङ भनिन्छ तर दाङ भनेको दुईवटा जिल्ला हो दुईवटा भ्याली हो दाङ र देउखुरी हो देउखुरीमा फेरि हामीहरूको अर्को घर थियो यानि कि हाम्रो अर्को सानो एउटा भनौँ न एउटा सानो जमिनदारी त्यहाँ पनि थियो र हामी दाङबाट हिँडेपछि देउखुरी पुग्ने हो होइन देउखुरी गरेको त बस्यौँ पनि त्यो देउखुरी बसेको मलाई सिन कता कता याद आउँछ मेरो खुट्टा सुन्निएको तातो पानीले मान्छेले धोइदिएको मलाई कता कता याद आउँछ तेल मालिस गरिदिएको पनि मलाई सिन कता कता त्यो अव्यक्त रूपमा अदृश्य रूपमा कता कता आई गेट दि होइन फ्ल्यास ब्याक त्यो छ तर चाहिँ आई कन्टिन्युड माई जर्नी भोलि बिहान फेरि 4 बजी उठेपछि म फेरि त्यो ग्रुपसँग म हिँडिहालेँ त्यत्रो खुट्टा सुनिँदा सुनिँदै पनि सो त्यसले गर्दा इन्द्रजी जीवनका यी कुरालाई सम्झिँदा त इट्स नट मी हु इज डुइङ म त मात्र निमित्त हुँ गीतामा एउटा अकर्ता भन्छ कि इन्द्रजी अकर्ता
हजुर
न कर्ता अकर्ता तपाईँ कर्ता होइन यु आर नट द डुअर अकर्ता यु आर नट द डुअर यु आर ओन्ली एन इन्स्ट्रुमेन्ट
समवन इज डुइङ फ्रम बिहाइन्ड
एक्ज्याक्टली समवन इज गाइडिङ यु आर फलोइङ इट होइन भने त्यो बेलामा मलाई कता अहिले पनि त्यो खुट्टा दुखेको त्यो सुन्निएको के भएको राति मलाई तातो मालिस गरिदिएको कता कता त्यो मलाई सिन याद आउँछ आफ्नै घर आफ्नै जमिनदारी सबै थिए इष्टमित्र को को थियो होला त्यहाँ पनि त्यो बेलाको ठुलो परिवार हुने हामीको चलन थियो मैले चाहिँ त्यो पनि फेरि लत्याएर अर्को दिन बिहानै 4 बजी म चाहिँ त्यो ग्रुप जोइन गरेर म दिल्ली पुगेँ यानि कि कुन कुराले कहिले कसरी तपाईँलाई ड्राइभ गर्छ तपाईँलाई थाहा हुँदैन त्यसरी म सानैमा दिल्ली गएँ तर सानाका बचपनका साथी पनि मलाई खास याद छैन अनि त्यसपछि फर्केर आएँ म त्यसपछि करिब 6 वर्ष म चाहिँ दाङमा बिजोरी भन्ने ठाउँमा जहाँ संस्कृतको कलेज छ म त्यहाँ पढेँ त्यो पढ्ने बेलाका साथीहरूसँग मेरो राम्रो मित्रता भयो र हामी मित्रता मन पराउने परिवारमा किनकि अलिकति बुवा पनि सत्सँग मन पराउने हाम्रो घरमा जहिले पनि जोगीहरूको साधुहरूको पाहुनाहरूको भिड भइराख्ने बुवा बडा सत्सङ्गी मान्छे बुवालाई त्यो भनौँ न खानै नपच्ने सत्सङ्ग नभएपछि भनेपछि त्यस्तो बुवाको छ त्यसले गर्दा हामी पनि मित्रता आदिका कुरालाई सम्मान गर्ने बिजुलीमा त्यो मित्रता भए बडा राम्रो राम्रो साथीहरू भए तर तत्पश्चात पनि फेरि के भने कि काठमाडौँ आइसकेपछि मेरो त्यो त्यो होल ट्र्याक अफ लाइफमा चेन्ज त्यहाँ म विद्यार्थी जीवन थिएँ भलिबल खेल यो गर त्यो गर साथीभाइसँग रमाइलो गर होइन अलिअलि के अरे चाहिँ अब उस बेलाको त्यो प्रजातन्त्रको लागि लडाइँ होइन युवा विद्यार्थीको नाता त्यसको लागि पनि आवाजहरू उठाऊ सारा कुरा गरियो कलेज विद्यार्थी हकित भने या गरे वा गरे त्योमा लाग्यो काठमाडौँ आउने बित्तिकै विदिन 2 मन्थ्स अर 3 मन्थ्स होइन है मैले त संस्कृत जस्तो विद्या पढेको छु म कहीँ सानो कुरामा लागिरहेका छु मेरो त ठुलो कुरा म त राष्ट्रभक्तिको कुरामा छु म त मानवताको कुरामा छु म त गहन अध्यात्मको कुरामा छु जाब तुच्छ कुरा अध्यक्षको भन्छ सचिवको भन्छ यो के भन्छ कसो भन्छ डाङडुङ्गा कुरा फाल्तु कुरा म त एउटा व्यक्ति निर्माण चरित्र निर्माण आत्मनिर्माण राष्ट्र निर्माण विश्व निर्माण यति महान मार्गमा हिँडेको मान्छे हिँड्नुपर्ने मान्छे म कहाँ यस्ता कुरामा फसेँ आज उसलाई गाली गर आज उता गर भाषण गर फोटो खिचाऊ ठुलो मान्छे बन हात मिलाएर हिँड यी सबै कुराहरू मलाई चाहिँ त्यो नाटक जस्तो अर्थहीन जस्तो
मनोरञ्जनको कुनै त्यस्तो
केही न केही केही
मतलब आएन
मतलब आएन यो सबै त देखावटी कुरा हो हामीले आफूलाई चेन्ज गरेका छैनौँ आफ्नो एटिच्युड चेन्ज भएको छैन होइन आफ्नो संस्कारमा परिवर्तन छैन अहिले पनि त्यही त भयो नि नेपाल भन्नुहोस् विश्व भन्नुहोस् जहाँ पनि त्यही त भने सत्तामा परिवर्तन हुन्छ संस्कारमा परिवर्तन हुँदैन होइन त्यो संस्कारको परिवर्तनको ठुलो कुरा रहेछ त व्यक्ति बने पो समाज बन्दो रहेछ व्यक्ति निर्माण पो राष्ट्र निर्माणको आधार रहेछ व्यक्ति निर्माण पो विश्व निर्माणको आधार रहेछ किनकि समस्या त न आकाशबाट वर्षिन्छ न धरतीबाट उब्जिन्छ
तपाईँको यङ उमेरको एक दुईवटा भनौँ न इन्ट्रेस्टिङ कुरा गरौँ न फट्याइका कुराहरू बदमासीका कुराहरू त्यस्तो भयो कि भएन बढी सिरियस इस्युमा तपाईँ धेरै समय बिताउनु भयो तपाईँ छट्टै फटाइ त हुन्छ नि यङ उमेरमा कस्ता फटाइहरू
त्यस्ता फटाइकै कुरा गर्ने हो भने अब त्यस्तो खासै याद पनि छैन त्यही पनि अब दिल्लीमा म तपाईँको 8 वर्ष बसेँ दिल्लीका मेरा प्लस र माइनस केही कुराहरू छन् प्लस भनेको म दिल्लीमा सबको प्यारो थिएँ इन्डियन कम्युनिटी नेपाली कम्युनिटी बिहारी कम्युनिटी सबले मलाई चाहिँ माया गर्थे त्यसमा नै किन म पढाइमा राम्रो थिएँ होइन
हजुर
अनि 4 क्लास अगाडि थिएँ त्यसले गर्दा म सबको चाहिँ प्यारो थिएँ बडा सम्मानको विषय पनि थियो मेरो लागि त्यो त्यो चाहिँ प्लस पोइन्ट भयो अब अरू फटाएको कुरा चाहिँ दिल्लीमा के हो कि हामीहरूको चाहिँ त्यो गुरुकुलमा चाहिँ आई डोन्ट नो वाट वाज द रिजन एक्चुली बिहारीहरूसँग हामीहरू कम्पिटिसन पर्थ्यो
ए
बिहारीहरूले हामीलाई देखिन सक्ने नेपालीलाई हामी नेपालीले बिहारीलाई देखिन सक्ने मगा पायो भने मारफुल पारिहाल्ने जस्तो खालको टोयलेट पैसा थापा पनि बाहिरबाट लगाइदिने त्यस्तो जस्तो सिरेकमा सिरा चाहिँ भित्र लगाएर पनि यो बिहारी सुता जाँदा बाहिरबाट माथि ढुङ्गा राखिदिने यस्ता यस्ता खालको कुरा पानी खानाइदिने त्यस्ता त्यस्ता कुराहरू गरेको मलाई याद आउँछ र साथै अर्को चाहिँ अलिकति हामी गुरुकुल पढ्ने मान्छेलाई अलिकति हामीलाई वरिपरिका मान्छेले यो लोग गरिब लोग हे भनेर अलिकति हेप्ने त्यो पनि थियो. फेरि म चाहिँ एउटा अलिकति जमिनदारी परम्पराबाट आएको मान्छे त्यसले गर्दा चाहिँ कसैले हेपेको चाहिँ सहनुलाई अलिकति गाह्रै पर्ने अलिकति नेपाली स्वभाव यसै पनि सहँदैन नेपाली कहीँ पनि नेपालीको त्यो वीर गोर्खाली स्वभाव छँदैछ होइन. र अर्कोतिर फेरि माथिबाट हामी अब दाङको अलिकति एउटा परिवार जस्तै बुवाहरूले पनि त्यही सम्मानको जीवन स्वाभिमानको जीवन बुवा आमाले जहिले पनि त्यही सिकाएको त्यो सहन गाह्रो परे. त्यसले गर्दा चाहिँ हाम्रो त्यो त्यहाँ पार्क थियो हामी लम्बा पार्क भन्थ्यौँ. लम्बा पार्क भनेको त्यो सेप लामो थियो लम्बा पार्क भन्थ्यौँ. त्यहाँ चाहिँ हामीहरूको एक प्रकारले फाटाफुट्टा ग्याङफाट भइरहेको थियो मारोहरू भएको भने त्यस्तो हाम्रो भइरहेको थियो लोकल केटाहरूसँग. लोकल केटाहरूले चाहिँ हामीलाई हेप्ने अनि हेपेपछि हामीलाई चाहिँ त्यो हेपाइ मन नपर्ने. अब अहिले मलाई टक्क उनको गल्ती कि हाम्रो गल्ती भने मलाई त्यो याद छैन कुन घटनामा के हुन्थ्यो. तर मूल कारण चाहिँ उनीहरूले गरिब स्कुलका विद्यार्थी भने उनले हामीलाई हेप्ने र हामी चाहिँ त्यो हेपाईलाई हामीलाई कता कता त्यो राष्ट्रिय स्वाभिमान हुन्थ्यो अथवा नेपालीपन हुन्थ्यो अथवा के हुन्थ्यो अथवा आफ्नो साथीको पीडा देख्न नसकेको त्यो छटपट्टि हुन्थ्यो के हुन्थ्यो भने हामी चाहिँ त्यही खालका उमेरका उसँग चाहिँ बच्चा साथीहरूसँग हामी चाहिँ कहिले उसले गोध्ने कहिले हामीले गोध्ने जस्तो लाग्छ. मलाई हुनसक्छ अधिकांश त हामीले नै गोध्यौँ होला जस्तो लाग्छ किनकि अलिकति नेपाली पारा त आउँछ नि अहिले त्यो अलिकति पछार्नु पऱ्यो भने त्यस्तो खालको त्यो बेला गरेको मलाई कता कता फाटाफुट्टा याद आउँछ मलाई. र बिहारीहरूसँग चाहिँ गुरुकुलमा त्यस्ता कम्पिटिसन परेको कुराहरू आउँछन्. तर त्यसको पनि प्लस पोइन्ट चाहिँ म कहाँनिर आफूलाई साह्रै जीवनप्रति कृतज्ञ सम्झिन्छु कुनै सत्ता देयर इज सम काइन्ड अफ इन्भिजिबल पावर हु वाज गाइडिङ मी अल द टाइम एन्ड हु वाज विथ मी विदिन मी अल द टाइम. त्यो बेला पनि इन्द्रजी रमाइलो कुरा भने चाहिँ फ्ल्यासब्याक भन्छ नि आज तपाईँलाई धेरै पछि यो प्रश्न यस्तो गर्दैन मार्मिक कुराहरू. मैले फलान ठाउँमा फलाना मान्छेलाई अन्याय गरेँ, फलानोको जीवन बिगार्ने कुरा गरे, फलानोको चरित्रलाई लान्छन लगाएर कुनै नराम्रो कुरा गरे, फलानोको भनौँ न व्यक्तित्वलाई नष्ट पार्ने कुनै कुरा गरे, फलानोलाई साँच्चैकै साह्रै अप्ठ्यारो पर्ने कुनै कुरा गरे भनेको मलाई यादै आउँदैन.
गरेको छैन होला सायद.
मलाई यादै आउँदैन. उसले पनि ढोका ढ्याममा पारे, मैले पनि ढोका ढ्याममा पारे. त्यो उस बेला पतङ लुट्ने भन्थ्यो, चङ्गा लुट्ने भन्थ्यो, उसले पनि हाम्रो चङ्गा लुटिदियो, हामीले पनि उसको चङ्गा लुटिदियौँ. इट वाज फन. त्यो केही न केही त्यो त एकले एउटा सुरोपन देखाउने एउटा क्षण पनि
हुन्थ्यो
होइन लागि होइन. कबड्डी खेल्ने बेलामा उसले पनि बेसरी मलाई पछारे, मैले पनि उसलाई बेसरी पछारे. होइन त्यो के भने कि एक प्रकारको सुरोपन देखाउने, बल देखाउने, स्मार्टनेस देखाउने, आफ्नो एउटा त्यो चातुर्य देखाउने, दडबत्ती मोमेन्ट हाउ कने प्रुभ हाउ क्लेभर हाउ स्मार्ट हाउ एक्टिभ हाउ हाउ ब्रेभ युआर. त्यति मात्र थियो. तर एकदम योजनाबद्ध रूपमा कसैको जिन्दगी बिग्रिने, कसैको चरित्रमा लान्छना लाग्ने, कसैसँग भोलि बस आज से तु नै आज से मै नहीं भने जस्तो त्यो त्यस्तो खालको गरेको आई हेभ नो एनी स्टोरी. त्यसमानेमा चाहिँ म यो भन्दैन कि फेरि मैले नै जान्ने जस्तो गरेर म भन्दैन. यो सब हाम्रो बुवा आमाले दिएको संस्कार थियो हामीलाई. संस्कारले तपाईँलाई कहाँ कसरी गाइड गर्छ तपाईँलाई थाहै हुँदैन. संस्कार भनेको त्यही हो. फेरि संस्कारले तपाईँलाई गाइड गरेको थाहा भयो भने त फेरि संस्कारै होइन के
होइन
गेटिङ अ पोइन्ट. तर शिक्षा हो. जब तपाईँलाई थाहा हुन्छ ए म बोल्दैछु है, बोल्ने बेला यसरी बोल है,
मिलाएर
अब लेख्दैछु है, लेख्ने बेला यहाँनिर बोल्ड लेटर गर है, होइन यहाँनिर स्मल लेटर गर है, अथवा सुरुको प्रारम्भिक कथन चाहिँ सानो के यस्तै इन्ट्रेस्टिङ गर है. त्यो शिक्षा हो. संस्कार त कस्तो पनि
खाएन पाइकन आइदिन्छ.
एक्ज्याक्टली. यु आर नट अवेर अफ द्याट इन्डिभिजुअल पावर विच इज गाइडिङ यु. संस्कार भनेको त्यो हो. म चाहिँ त्यो संस्कारले मलाई जीवनका हरेक क्षणमा हरेक पलमा गाइड गरेको मैले फिल गर्छु. आमा बुवाको संस्कारले मलाई हरेक क्षणमा गाइड गर्यो. त्यसले गर्दा चाहिँ मसँग त साँच्चैकै यसका लागि शब्द नै छैन. म आफै फर्केर हेर्छु के किनकि अब विश्वभरि गइयो, प्रवचन गरियो, अमेरिका, युरोप, अस्ट्रेलिया, ठाउँ ठाउँमा प्रवचन हुन्छ, इन्टरभ्यू हुन्छ, यो हुन्छ, त्यो हुन्छ. सो वाट इज द ड्राइभिङ फोर्स बिहाइन्ड यु भन्दा चाहिँ कहिलेकाहीँ टक्क भन्न गाह्रो हुन्छ. किनकि अब भगवान् भनेपछि फिजिकली प्रुभ गर्न गाह्रो, संस्कार भनिसकेपछि नि म्याथमेटिकली प्रुभ गर्न गाह्रो अहिलेको जमानामा.
हजुर
हजुर, होइन संस्कार खै त देखाउनु मिल्दैन. शिक्षाको सर्टिफिकेट लयो, मैले एमए गरेको छु, मैले पिएचडी गरेको छु, देखाउनु मिल्छ. ट्रेनिङ मैले त्यो महिना यस्तो यस्तो ट्रेनिङलाई चाहिँ देखाउनु मिल्छ. संस्कारको त कागजै हुँदैन, होइन. तर चाहिँ म चाहिँ त्यही संस्कारले गाइडेड भएँ, म त्यही असीम कुनै अनन्त सत्ताको आशीर्वादले गाइडेड भएँ. ए म त यस्तो परिवारमा हुर्किएको मान्छे, ए म त यस्तो दुःखबाट आएको मान्छे, मैले त दुःख पाए त अरूले दुःख नपाओस्, सबैको जीवनमा यो अवसर हुँदैन. र हरेक मान्छे दुःखमा टिक्न पनि सक्दैन. दुःखबाट गुज्रिनु जीवनको एउटा यथार्थ हो. हरेक मान्छेको जीवनमा त्यो दुःख आउँछ. अमेरिका, युरोप, अस्ट्रेलिया, नेपाल जहाँ बसे पनि दुःखका प्रकार फरक होला. तर दुःखबाट गुज्रिने बेलामा ओन्ली फ्यु क्यान ट्राभल बियोन्ड द सफरिङ.
अब अन्तिममा एउटा मलाई सोध्नु मन लागेको तपाईँलाई चाहिँ विदेश पसेपछि चाहिँ यङ पिपलहरू खास गरी यो युथहरूले अथवा नयाँ आउने पिँढीले आफ्नो संस्कार, आफ्नो भाषा, आफ्नो जातीय गौरव हुन्छ नि त्यो बिस्तारै बिस्तारै विलीन हुँदै जाँदैछ, बिस्तारै हराउँदै जाँदैछ. यङ पिपलले यसलाई कसरी संरक्षण गर्न सक्छन् होला?
विदेशमा जानु पनि गलत होइन, विदेशमा शिक्षा र सिप हासिल गर्नु पनि गलत होइन, तर चाहिँ आफ्नो मूल्य र मान्यता भन्छन् नि त्यसको आनन्द अर्कै छ. र एउटा इतिहासले के देखायो भने वान हु फोगेट्स द रुट्स अफ द लाइफ विल बी डिस्ट्रोयड इन लाइफ, वान हु हेज नो एनी कनेक्सन विथ द रुट्स मे फ्लाई अप इन द स्काई बट विल रिच नो वे. त्यही भएर हरेक जातिको हरेक समाजको आफ्नो महिमा छ, आफ्नो विशेषता छ, त्यसलाई भुल्नु हुँदैन. फेरि के छ भने कि विश्व बडा सुन्दर छ. सुन्दर किन छ? किनकि अनेक प्रकारका संस्कृति छन्, अनेक प्रकारका संस्कार छन्, अनेक प्रकारका परम्परा छन्, अनेक प्रकारका चालचलन स्वभाव छन्, अनेक प्रकारका वृत्ति छन्. त्यही भएर त विदेश सुन्दर, विश्व सुन्दर छ. अस्ट्रेलिया गयो अस्ट्रेलिया जस्तो लाग्छ, चाइना गयो चाइना जस्तो लाग्छ.
सबै उस्तै हुनुहुन्छ, के अर्थ भयो, के फरक भयो
भनिसकेपछि अब यो विश्व ग्लोबल फ्यामिली भन्छ. ग्लोबल फ्यामिली भनेको तिमीले डजन्ट मिन द यु फर्गेट द आइडेन्टिटी, त्यो भनेको त होइन. झन् ग्लोबल फ्यामिली भनेको त ओके यु मेन्टेन द आइडेन्टिटी. ग्लोबल फ्यामिली भनेको यु मेन्टेन युर आइडेन्टिटी, यु मेन्टेन युर ब्युटी, यु प्रिजर्भ युर ओन कल्चर, यु प्रिजर्भ युर ओन भेल्युज, देन यु क्यान कन्ट्रिब्युट समथिङ गुड फर दिस वर्ल्ड एज ए मेम्बर अफ दिस ग्लोबल फ्यामिली भन्ने पो बुझ्नु पऱ्यो. आजभन्दा ग्लोबल आएछ भनेपछि जे लगाए पनि भयो, जे खाए पनि भयो, जे गर्नु जस्तो के को ग्लोबल आएछ त्यो त. भनेपछि हामी चाहिँ यान्त्रिक रूपमा ग्लोबलाइजेसन हुने होइन, हामीले फिनान्सियल्ली ग्लोबलाइजेसन कुरा गर्ने होइन, हामीले स्पिरिचुअल्ली फिलोसफिकल्ली ग्लोबलाइजेसनको कुरा गर्ने हो. र त्यो स्पिरिचुअली फिलोसफिकल्ली ग्लोबलाइजेसनको कुरा गर्ने बेलामा यो विश्वको योगदान हामीले कसरी गर्ने त. भनेपछि कसैले यहाँ ग्लानी गर्नुपर्ने कुरा केही पनि छैन. हेर्नुहोस् फेरि जसरी त्यसमा पनि हामीहरूको त्यो एउटा विशाल एउटा विरासत, एउटा असीम संस्कृति र अनन्त सत्ताका हामी के अरे उपासक, हाम्रो त फेरि विश्वमा यति धनी संस्कृतिबाट आएका मान्छे हामीले यहाँ चाहिँ ग्लानी गर्नु हुँदैन. त्यही भएर मैले त भन्छु विदेशमा बस तर विदेशी नबन. हाम्रो हिन्दी विद्यापीठ स्कुलमा पनि हामी के भन्छौँ अङ्ग्रेजी पढाऊ, अङ्ग्रेज नबन.
अङ्ग्रेज
अहिले हाम्रो तिनवटा हिन्दी विद्यापीठ स्कुल छन्, एउटा बाल शान्ति गृह भन्ने अनाथालय छ, अनि कोटेश्वरमा तपाईँको शान्ति सेवा आश्रम भन्ने छ. हामीले यही कुरा उठाइरहेका छौँ, भ्याल्युज बेस्ड एजुकेसन, कल्चर बेस्ड एजुकेसन, स्पिरिचुअलिटी बेस्ड एजुकेसन, भ्याल्युज बेस्ड एजुकेसन टु मेक देम अ बेटर ह्युमन, कल्चर बेस्ड एजुकेसन टु मेक देम अ बेटर नेपाली, spirituality based education to improve their quality of consciousness. ए तिनवटा कुरा हुनैपर्छ. त्यही भएर हेर्नुहोस् इन्द्रजी, अहिले विदेशमा बसेका मेरा भुटान मूलका नेपाली मित्रहरू, नेपाल मूलका नेपाली मित्रहरू, अथवा जहाँ जहाँका नेपाली मित्र छन् उनलाई मेरो निवेदन, हामी यहाँ बसौँ, यहाँको शिक्षा र सिप प्राप्त गरौँ, तर आफ्नो संस्कार नभुलौँ, हामी असल मानव बनौँ र असल नेपाली बनौँ.
हस् त, यहाँको समयको लागि धेरै धेरै धन्यवाद.
थ्याङ्क यू सो मच. थ्याङ्क यू इन्द्रजी. भुटान मूलका सबै मित्रहरूलाई, दाजुभाइ दिदीबहिनीहरूलाई, आमाहरूलाई, बुवाहरूलाई, सबैलाई मेरो नमस्कार. युवा संसारका सबै युवा भाइ बहिनीहरूलाई मेरो शुभकामना. विदेशको बसाइ छ, रमाइलो गर्नुहोला, सपना राम्रो हेर्नुहोला, तर सपनामा साधना नभुल्नुहोला, आकाशमा उड्नुहोला. तर आकाशमा उड्ने बेलामा फुल धरतीमा मात्रै फुल्छ, नदीनाला तालतलिया धरतीमा मात्रै हुन्छन्, धरतीलाई नभुल्नुहोला. यही नै मेरो शुभकामना. थ्याङ्क यू सो मच.
स्टुडियोको घडीले मलाई अब बिदा दिइसकेको छ, जाने बेला भइसकेको छ. श्रोताहरू, यो संसार कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई, र तपाईँको सुझाव सल्लाह र प्रतिक्रियाको प्रतीक्षामा रहनेछौँ हामी.
आगामी हप्ता आइतबार ठिक 5:30 बजे तपाईँको रेडियो सेटमा उपस्थित हुनेछौँ। रेडियो एडेड 101.5 मेगाहर्समा तपाईँ प्रतीक्षामा रहनुहोला। अर्को आइतबार ठिक 5:30 बजे हामी विविध खुराक र नयाँ नयाँ परिकारहरू पस्किन आइपुग्नेछौँ। तपाईँसम्मको लागि म इन्द्र अधिकारीलाई बिदा दिनुहोस् र जान जाँदै तपाईँको लागि मिठो गीत छोडेर जाँदैछु। यसपछिको कार्यक्रम भोइस अफ साइलेन्स पनि सुन्न अवश्य नभुल्नुहोला। हवस् त, नमस्ते। Yeah.